नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोटमा दादुरा रुबेला खोप अभियान सुरु, 18 वडाका 4520 बालबालिकामा खोप लगाइने, रिपोर्ट नेगेटिभ आएपछि नगरको क्वारेन्टाइनमा रहेका 18 जनालाई घर पठाइयो। आज 201 जनामा कोरोना संक्रमित, कुल संख्या 2300 पुग्यो। कोरोनाका कारण मृत्यु हुनेको संख्या 9 पुग्यो। पश्चिम नवलपरासीमा एकैपटक 8 जनामा कोरोना पुष्टि। तरकारी फलफुलबाट कोरोना नसर्ने डाक्टरको भनाई, चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न चितवनका युवा चिकित्सकहरूको माग। भरतपुर अस्पतालको सिटी स्क्यान मेसिन आजदेखि सञ्चालनमा। र लकडाउन खुलेको 3 महिनापछि मात्रै कर तिर्न सकिने चितवन चेम्बरको भनाई, कर तिर्ने म्याद फेरि थपियो, नयाँ नक्सामा सुस्ता समेट्न स्थानीयको माग।
जरुरी सूचना। नेपाल सरकारको उज्यालो नेपाल अभियान मार्फत देशलाई लोड सेडिङ मुक्त गर्दै कृषि, पर्यटन र औद्योगिक क्षेत्रमा आर्थिक क्रान्ति पूरा गर्ने उद्देश्यले सञ्चालन भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूमध्ये हेटौडा भरतपुर बर्दघाट 220 केभी प्रसारण लाइन आयोजना, मकवानपुरको हेटौडाबाट नवलपरासीको बर्दघाटसम्म निर्माण भइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ। सो प्रसारण लाइनको निर्माण सम्बन्धमा कुनै किसिमको जानकारी वा जनगुनासो भएमा सम्पर्क गर्न हुन अनुरोध।
साथै आयोजनाको काममा सहयोग गरिदिनु हुन सम्पूर्णलाई अनुरोध गर्दछौ। ईश्वरी प्रसाद जयसवाल, आयोजना प्रमुख, हेटौडा भरतपुर बर्दघाट 220 केभी प्रसारण लाइन आयोजना, हेटौडा।
सम्पर्क नम्बर 0557524667, 0557524607। साइड कार्यालय आपतारी भरतपुर। सम्पर्क नम्बर 0556303553। वातावरण तथा सामाजिक व्यवस्थापन इकाइ गैंडाकोट। सम्पर्क नम्बर 0785027। आयोजना प्रभावित परिवारलाई निःशुल्क रूपमा विभिन्न सिपमूलक तालिमहरू सञ्चालन हुन लागेकाले यथाशीघ्र वातावरण इकाइ गैंडाकोटमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौँ।
अब खबर विस्तारमा। सुरुवातमा प्रसंग। आजबाट गैंडाकोटमा दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ। यसैसँग सम्बन्धित प्रसङ्गबाट, गैंडाकोट नगरपालिकाको 18 वडाका 4520 जना बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्यसहित आजबाट अभियान सुरु भएको छ। यसअघि 2076 चैत्र 16 देखि 24 गतेसम्म अभियान सञ्चालन गर्ने तयारी हुँदा कोरोना भाइरस COVID-19 संक्रमणको डरले स्थगित हुन पुगेको थियो। आज गैंडाकोट नगरपालिका वडा नम्बर 1 को वडा कार्यालयमा रहेको खोप केन्द्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले खोप सामग्री हस्तान्तरण गरी अभियानको शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा गैंडाकोट 1 का वडाध्यक्ष हरिप्रसाद सापकोटा, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, गैंडाकोट स्वास्थ्य चौकी प्रमुख घनश्याम भट्टराई, प्रकाश पोखरेल सहित स्वास्थ्य कर्मीहरूको सहभागिता रहेको थियो। सन् 2023 नेपालबाट दादुरा रुबेला रोग पूर्ण रूपमा निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले यो अभियानको सुरुवात गरेको थियो। अभियानमा 5 वर्ष मुनि र 9 महिना माथिका बालबालिकालाई खोप लगाउने गरिन्छ। आज पहिलो दिन गैंडाकोट 1 मा 2 वटा केन्द्रमा गरी 535 बालबालिकालाई खोप लगाइएको गैंडाकोट स्वास्थ्य चौकीका प्रमुख घनश्याम भट्टराईले जानकारी दिनुभएको छ। वडा कार्यालयसँगै रहेको भवनमा 318 र सरस्वती प्राविको शाखा भवनमा 217 जनालाई खोप लगाइएको भट्टराईले जानकारी दिनुभएको हो। लक्ष्यभन्दा बढी खोप लगाउनुले सरकारको अभियान सफल हुनमा थप मद्दत पुग्ने पनि उहाँको भनाइ छ। भोलि गैंडाकोट नगरपालिका वडा नम्बर 2 मा 577 बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ। वडा नम्बर 2 को वडा भवन र बाल विकास भवनमा खोप लगाउने तयारी गरिएको छ। सामाजिक दूरी कायम गरी मास्क लगाएर आफू र आफ्नो बच्चालाई खोप लगाउन केन्द्रमा जान पनि उहाँले आग्रह गर्नुभएको छ। भोलिदेखि गैंडाकोट 13 मा पनि खोप लगाउन सुरु गरिनेछ। भोलि नारायणी आधारभूत विद्यालय, त्यस्तै गैंडाकोट 14 को टाउन भागर र सालघारी र गैंडाकोट 18 को त्रिशुली आधारभूत विद्यालयको केन्द्रमा पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले विजय एफएमलाई जानकारी दिनुभएको छ। गैंडाकोट नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका 18 जनालाई हिजो घर पठाइएको छ। भारत तथा अन्य जिल्लाबाट आएका उनीहरूलाई क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गरेपछि 18 जनालाई घर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ। गत आइतबार जेठ 18 गते लक्ष्मी माविमा स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाउँदा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको पौडेलले बताउनु भएको छ। घर गएपछि पनि पुनः 14 दिन होम क्वारेन्टाइनमा बस्नलाई सुझाव पनि दिएको छ। आइतबार 3 स्वास्थ्यकर्मीसहित 21 जनाको स्वाब संकलन गरी पोखरा पठाइएको थियो। त्यस्तै आजसम्म गैंडाकोटका विभिन्न 5 क्वारेन्टाइनमा 51 जना रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ। अहिले गैंडाकोट 11 कवडहलमा 4 जना, जनशक्ति आधारभूत विद्यालयमा 5 जना, शमशेर माविमा 14 जना, लक्ष्मी माविमा 12 जना र नारायणी माविमा 16 जना रहेका छन्। क्वारेन्टाइनमा 4 जना महिला छन्। नगरपालिकामा हालसम्म 280 जनाको आरडिटी र 86 जनाको पीसीआर परीक्षण सम्पन्न भइसकेको छ भने कसैलाई पनि अहिलेसम्म कोरोना पोजिटिभ देखिएको छैन। यसैबीच नवलपुर जिल्लाबाट भारतबाट आउनेको संख्या 1247 पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभएको छ। सबैभन्दा धेरै मध्यबिन्दुमा 252 जना रहेका छन्। जिल्लामा हालसम्म 388 जनाको पीसीआर परीक्षण भएको र 10 जनाको पोजिटिभ बाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको र देवचुली माइत भएकी युवती निको भई घर फर्किसक्नु भएको उहाँले जानकारी दिनुभयो। आज बुधबार नेपालमा 201 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा 279 जना पुरुष र 22 जना महिला रहेका छन्। योसँगै आजसम्म नेपालमा कुल संक्रमितको संख्या 2300 पुगेको छ। हालसम्म नेपालमा 77 जिल्लामध्ये 64 जिल्ला का मानिसमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो।
कुल आज थपिएको संक्रमितको संख्या 201 रहेको छ र हालसम्मको कुल संक्रमितको संख्या 2300 पुगेको छ, जसमध्ये पुरुषहरू 2130 जना र महिलाहरू 170 जना हुनुहुन्छ र जिल्लाहरू थप भएका छन्। 13 थुम, 5 ताप्लेजुङ र 5 थर, यसरी कुल संक्रमित हुने जिल्लाको संख्या पनि 64 पुगेको छ।
आज पछिल्लो 24 घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका मध्ये 12 जना निको भएका छन्। पछिल्लो 24 घण्टामा 12 जना संक्रमणमुक्त भएसँगै कुल 278 जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो।
संक्रमणलाई जितेर निको हुनुभएको छ। उहाँहरू प्रदेश नम्बर 1 हालसम्म 48 जना, प्रदेश नम्बर 2 109 जना, बागमती प्रदेशमा 31 जना, गण्डकी प्रदेशमा 3 जना, प्रदेश नम्बर 5 80 जना र सुदूरपश्चिम प्रदेशमा 7 जना हुनुहुन्छ। यसरी कुल 278 जना आजसम्म डिस्चार्ज भएर घर फर्किनु भएको छ। पछिल्लो अपडेट अनुसार 12 जना थप डिस्चार्ज हुनुभएको।
आज दोलाखाका 76 वर्षीय 1 संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 9 पुगेको उहाँले बताउनुभयो।
एउटा फेरि दुःखद समाचार छ। दोलखाका 76 वर्षीय पुरुष जो गत जेठको 13 गते काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारको लागि भर्ना हुनुभएको थियो, उहाँलाई हेमोरेजिक स्ट्रोक भएको थियो, उहाँको अपरेसन भएको थियो र 15 गते स्वाबको परीक्षण पश्चात पोजिटिभ आएपछि उहाँ थप उपचारको लागि त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा उहाँलाई सिफ्ट गरिएको थियो। उहाँ आइसियुमा उपचारको लागि हुनुहुन्थ्यो, उहाँको आज निधन भएको छ। यसरी COVID-19 पोजिटिभ भएका व्यक्तिहरू जसको निधन भएको छ हालसम्मको कुल संख्या 9 पुगेको छ।
पश्चिम नवलपरासीमा आज बुधबार एकैपटक 8 जनामा कोरोना पोजिटिभ देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणका क्रममा बर्दघाटमा 1 र पालीनन्दनमा 7 जनामा एकैपटक कोरोना पोजिटिभ देखिएको हो। बर्दघाटमा वडा नम्बर 16 24 वर्षीय युवकमा कोरोना पुष्टि भएको छ। यस्तै पालीनन्दन गाउँपालिकामा पुष्टि भएका 7 जना सबै पुरुष रहेका छन्, जसमा वडा नम्बर 6 20, 21 र 34 वर्षीय तथा वडा नम्बर 4 29 वर्षीय, वडा नम्बर 3 34 वर्षीय, वडा नम्बर 2 21 वर्षीय र वडा नम्बर 1 25 वर्षीय व्यक्तिहरू रहेका छन्। पालीनन्दनमा 5 नम्बर वडा बाहेक सबै वडामा कोरोना पोजिटिभ देखिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयले उनीहरू कसरी नेपाल आएर सिधै क्वारेन्टाइनमा गए वा अन्य व्यक्तिको सम्पर्कमा आए भन्नेबारे कन्ट्याक्ट ट्रेसिङ सुरु भएको जानकारी दिनुभएको छ। योसँगै जिल्लामा सङ्क्रमितको संख्या 15 पुगेको छ। यसैबीच सङ्क्रमितहरू दैनिक जसो देखा पर्न थाले पनि अधिकांश स्थानीय तहले अहिलेसम्म आइसोलेसन बनाउन ध्यान दिएका छैनन्। 3 नगरपालिका र 4 गाउँपालिका रहेको जिल्लामा सुनौल नगरपालिकामा मात्र अहिलेसम्म सङ्क्रमित भेटिएका छैनन्। बाँकी सबै पालिकाहरूमा सङ्क्रमित देखा परेका छन्। सङ्क्रमित देखिएकै पालिकाहरूले आइसोलेसन बनाउन व्यवस्था गरेका छन्। सुनौल नगरपालिकामा मात्र 25 बेडको आइसोलेसन तयार गरिएको छ। त्यहाँ नगर क्षेत्रमा देखा परेकालाई मात्र राखिने बताइएको छ। रामग्राममा सुरु गरिएको आइसोलेसन अझै तयार हुन सकिरहेको छैन। आइसोलेसन नहुँदा यसअघि देखिएका सङ्क्रमितलाई बुटोल र भैरवा पठाउने गरिएको छ। रामग्राम नगरपालिकाको पाली बहुमुखी क्याम्पसमा निर्माण भइरहेको आइसोलेसन तत्काललाई 25 बेड रहने गरी तयारी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनु भएको छ। सङ्ख्या बढ्दै जाँदा अन्य पालिकाहरूले पनि आइसोलेसन निर्माण गर्ने सोच बनाएको र पालिकाहरूमा आइसोलेसन निर्माण नभएसम्म रामग्राममा तयारी गर्न थालिएको सेन्टरलाई जिल्ला स्तरकै रूपमा सञ्चालन गरिने पाठकले बताउनुभयो। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै प्रयासमा भिटिएम खरिद गरी स्वाप परीक्षण थालेको छ। सरकारले पर्याप्त भिटिएम किट उपलब्ध गराउन नसकेपछि सुस्ता गाउँपालिकाले आफ्नै पहलमा 400 भिटिएम किट खरिद गरेर स्वाप सङ्कलन सुरु गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभएको छ। क्वारेन्टाइनमा सङ्ख्या बढ्दै गएको छ। पछिल्लो पटक किट नहुँदा परीक्षण प्रभावित भएपछि गाउँपालिकाले 10 दिन अगाडि नै भिटिएम खरिदका लागि प्रक्रिया अगाडि बढाएको थियो। गैराति भिटिएम आएपछि आजबाट परीक्षण सुरु गऱ्यौँ। अध्यक्ष पाण्डेले भन्नुभयो, गाउँपालिकाले भिटिएम खरिद गरी परीक्षण सुरु गर्दा राम्रो सन्देश पनि जाने र सङ्घीय सरकार र सहयोग पनि हुने उहाँले बताउनुभयो। क्वारेन्टाइनमा बस्नेहरूले छिटो परीक्षण नगरी आफूहरू क्वारेन्टाइनबाट भाग्ने चेतावनी समेत दिन थालेपछि गाउँपालिकाले छिटो परीक्षण गर्नुपर्ने दबाबमा परेको थियो। सरकारीबाट कोरोना नसर्ने डाक्टर विकास देवकोटाले बताउनु भएको छ। पछिल्लो समय विभिन्न स्थानीय तहले कोरोना सर्ने भन्दै तरकारी तथा फलफुल खाल्डोमा पुर्न थालेको घटना बाहिरिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिना आधार त्यसरी नष्ट नगर्न प्रश्न पारेको छ। हालसम्म कुनै पनि अध्ययन अनुसन्धानले तरकारी फलफुलबाट कोरोना सरेको भन्ने प्रमाण नरहेको र नेपालमा पनि त्यसो नभएको भन्दै प्रवक्ता विकास देवकोटाले त्यसो नगर्न सबैलाई सुझाव दिनुभएको हो। तथ्यमा भन्दा हल्लामा बढी हिँड्ने बानी त्याग्न सुझाव दिँदै यो समय शरीरलाई स्वास्थ्य राख्नुपर्ने भएकाले तरकारी र फलफुल बढी खान पनि उहाँले सुझाव दिनुभएको छ।
तरकारीहरू, फलेका तरकारीहरू, फालिएका कुराहरू, गाडिएका कुराहरू तरकारीबाट रोग सर्ने भनेर भ्रमहरू फैलिएको र यसरी रोग सर्छ भनेर एक ठाउँबाट अर्को ठाउँमा जाने तरकारीहरूलाई फाल्ने, डिस्पोज गर्ने काम गरिएको छ। खाना र खानाको प्याकेटहरू, तरकारीहरू, फलफुलहरूबाट COVID-19 भाइरस सरेको प्रमाण छैन। यो श्वास प्रश्वासबाट सर्ने भाइरस भएको हुनाले सुरक्षाका उपायहरू अपनाएर व्यक्तिगत सरसफाइमा ध्यान दियौँ भने यो रोग सर्दैन, सर्न कम हुन्छ। त्यसले गर्दाखेरि यो तरकारी र फलफुलहरू नष्ट गर्नु हुँदैन।
यसैबीच गृह मन्त्रालयले आज 77 जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै उत्पादित तरकारी नष्ट गर्न नदिन र उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्था मिलाउन भनेको छ। स्थानीय कृषि उत्पादन खान मिल्दैन भनेर ढुवानी रोक्ने र नष्ट गर्ने क्रम देखियो, त्यसलाई रोक्न र बजारसम्म पुर्याउनका लागि समन्वय गर्ने स्थानीय प्रशासनलाई निर्देशन भएको छ। मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भन्नुभएको छ, गृहले पठाएको परिपत्रमा किसानलाई निरुत्साहित हुने जस्ता गतिविधि रोकी उत्पादनलाई सहज रूपमा बजारमा पुर्याउने व्यवस्थाका लागि आवश्यक समन्वय गर्न भनिएको उहाँले जानकारी दिनुभयो। 2 बालबालिका माइतीमा छाडेर डाक्टर शान्ति भुर्तेल नेपालले यति बेला भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको नेतृत्व गरिरहनु भएको छ। भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख 10 गतिबाट सो अस्पतालको प्रमुख उहाँलाई तोकिएको छ। कपिलवस्तुको बाढगङ्गा थाई घर हुनुभएकी डाक्टर शान्तिको माइती भरतपुरमै छ। माइतीमा 3 वर्षीय छोरी आरबी र 9 वर्षीय छोरा आरबलाई राखेर उहाँ भने कोरोना अस्पतालमा दिनरात खटिरहनु भएको छ। सासू ससुराको निधनपछि श्रीमान डाक्टर धीरेन्द्र नेपालको गत वर्ष निधन भएसँगै परिवार आफैले सम्हाल्दै आउनुभएको डाक्टर शान्ति परिवारको व्यवस्थापनसँगै आफ्नो जिम्मेवारीमा निरन्तर खटिरहनु भएको हो। रौतहटको राजपुर नगरपालिका 9 एक क्वारेन्टाइन स्थलमा स्वास्थ्यकर्मी कुटिएका छन्। राजपुरको बैरिया स्थित ठुलो मदरसा क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको आक्रमणबाट 2 स्वास्थ्यकर्मी घाइते भएका छन्। घाइते हुनेमा सिनियर अहेब खुर्सिद आलम र राम नरेश शाह रहेका छन्। आक्रमणबाट आलमको टाउको फुटेको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि सङ्क्रमितसँगै केही दिन बसेकाले आरडिटी परीक्षण गराएर मात्रै घर पठाउने तयारी भइरहेको समयमा उनीहरूले त्यसको विरोध गर्दै स्वास्थ्य कर्मीमाथि नै आक्रमण गरेको नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी दिनुभएको छ। यसैबीच दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टाइनमा बसेकाहरूले आज आक्रमण गरेका छन्। वडा नम्बर 4 स्थित ब्राइट फ्युचर एकाडेमी क्वारेन्टाइनमा बसेका समूहले क्वारेन्टाइन स्थलको व्यवस्थापन उचित नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत हिरासीमा थापामाथि आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ। अधिकृत थापाले भन्नुभयो, 13 दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरूको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज घर पठाउने तयारी भइरहेको थियो। उहाँहरूलाई घरमा पनि सावधानी अपनाउन आग्रह गर्दै थिए। त्यही बेला केही व्यक्तिहरूले गाउँपालिकाको स्टोर हेरौँ भन्दै विवाद सिर्जना गरे। मैले स्टोर भोलि हेरौँला भन्दै थिएँ। त्यही बेला ममाथि मुक्का प्रहार भयो। कालो मसो दल्ने प्रयास समेत गरे तर म भाग्न सफल भएँ। क्वारेन्टाइनको व्यवस्थापन उचित नभएको बहाना बनाएर आफूमाथि योजनाबद्ध तरिकाले आक्रमण गरेको पनि उहाँको भनाइ छ। युवा चिकित्सक सङ्घ नेपाल चितवन शाखाले काठमाडौँको नेपाल मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारवाहीको माग गरेको छ। चितवन शाखाका महासचिव डाक्टर सुनिल खरेलद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न दोषीमाथि कडा कारवाहीको माग गरिएको हो। उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात गरेका थिए। भरतपुर अस्पतालमा सिटी स्क्यान सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ। केही महिनादेखि मेसिनमा समस्या आएपछि सिटी स्क्यान सेवा अवरुद्ध भएको थियो। मर्मत सम्भार पश्चात आजदेखि 128 स्लाइसको सिटी स्क्यान मेसिन पूर्ण रूपमा सञ्चालनमा आएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी दिनुभएको छ। गएको मङ्सिर महिनाबाट बिग्रिएको मेसिन लामो समयसम्म नभन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महँगो शुल्कमा सिटी गराउन बाध्य भएका थिए। बिमा गराएका बिरामी 2 मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका थिए भने बिमा सुविधा नलिएका तर सिटी स्क्यान गराउनु पर्नेहरू भने निजी अस्पतालमा रेफर हुने गरेका थिए। भरतपुर अस्पतालमा सिटी स्क्यान गरेको रकम 3,000-9,000 तिर्नुपर्छ। अन्य निजीमा 4,000-13,000 तिर्नुपर्छ। भरतपुर अस्पतालमा दैनिक औसत 15 जनाले सिटी गराउँदै आएका थिए। 2074 जेठमा 6,47,00,000 रकम खर्चेर खरिद गरेको सिटी मेसिन वारेन्टी समय सकिएको 5 महिना पनि नपुग्दै बिग्रिएको थियो। अस्पतालले 128 स्लाइसको फिलिप्स कम्पनीको अत्याधुनिक सिटी मेसिन खरिद गरेको थियो। चितवन उद्योगी व्यवसायीहरूले दिउँसोको समयमा दैनिक 6 घन्टा उद्योग कल कारखाना व्यापार व्यवसाय निर्बाध रूपमा सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ, चेम्बर अफ कमर्स चितवन, रत्नगर उद्योग वाणिज्य सङ्घ, खैरणी उद्योग वाणिज्य सङ्घ र राप्ती उद्योग वाणिज्य सङ्घले आज संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय चितवन समक्ष उद्योग र व्यापार व्यवसाय सञ्चालनका लागि समन्वय गरिदिन माग गरेका हुन्। उनीहरूले बैङ्क तथा वित्तीय संस्थाहरू पूर्णकालीन रूपमा सञ्चालन गरिनुपर्ने, अन्य व्यापार व्यवसाय बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने र आन्तरिक राजस्व विभागबाट जारी गरिएको कर तथा राजस्व बुझाउनुपर्ने समयसीमा लकडाउन सकिएको 3 महिनासम्म थप गर्न माग गरेका छन्। चितवन र देवघाट जोड्ने झलुङ्गी पुलबाट आम फालेर एक युवा बेपत्ता भएका छन्। कालिका नगरपालिका 5 जुटपानी निवासी अन्दाजी 35 वर्षीय प्रकाश तिमिल सेना झलुङ्गी पुलबाट आम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। आज दिउँसो करिब 2:20 समयमा तिमिल सेना पुलबाट आम फालेको प्रहरीले जनाएको छ। बेपत्ता उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रविन बाबु रेग्मीले जानकारी दिनुभयो। नवलपुर उद्योग सङ्घले सरकारले तिर्न लगाएको करको विरोध गरेको छ। कर तिर्न आफूहरू तयार रहे पनि समय उचित नभएको अध्यक्ष कृष्ण गौतमले बताउनुभयो। अहिले तोकिएको मितिमा कर तिर्न नसक्ने प्रश्न पार्दै अध्यक्ष गौतमले लकडाउन खोलेर सम्पूर्ण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको 3 महिनापछि मात्रै भुक्तानी गर्न सकिने व्यवस्था गरिदिन नेपाल सरकार लगायत सम्बन्धित निकायसँग जोडदार माग गर्नुभएको छ। आज एक विज्ञप्ति जारी गर्दै उहाँले निजी क्षेत्रलाई हतोत्साहित गराउने गरी सरकारले निर्णय गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ। यसैबीच लकडाउनले थलिएका उद्योगी व्यवसायलाई कोरोना महामारीको समय कर तिर्न ताकेता गरेको प्रति चितवन चेम्बर अफ कमर्सले पनि विरोध जनाएको छ। नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भूभाग समेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन्। कालापानी लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरूको माग रहेको छ। नवलपरासी बर्दघाट, सुस्ता पश्चिम, सुस्ता गाउँपालिका 5 सुस्ताको 14,500 हेक्टर भारतले अतिक्रमित गरिसकेकाले नयाँ नक्सामा सुस्ताको क्षेत्रफल स्पष्ट रूपमा उल्लेख गर्न माग गरिएको हो। सुस्तासहित भारतले अतिक्रमण गरेका भूभागमा सीमाङ्कन गरी जङ्गीय पिलर सीमास्तम्भ कायम गर्नुपर्ने सुस्थ बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताउनु भएको छ। करिब 19,480 हेक्टर जमिन विवादित बन्दै भारतले सुस्थावासीलाई उपयोग गर्न नदिएको अभियानका अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ। बाँकी रहेको 7,000 हेक्टर मात्र अहिले सुस्थावासीले भोगचलन गर्दै आएका छन्। विक्रम सम्बत 2062-64 भित्रमा भारतले सुस्था क्षेत्रमा अतिक्रमण गरेको थियो। अहिले भोगचलन गर्दै आएको 7,000 हेक्टर जमिनको पनि लाल पूर्जा नभएकाले तत्काल नापी नक्सा गरी जग्गाधनी पूर्जा वितरण गर्नुपर्ने अभियानका उपाध्यक्ष आदम खाँले माग गर्नुभएको छ। विवादित भनिएको 19,480 हेक्टर र भारतले अतिक्रमण गरेको भूमि समेत फिर्ता ल्याउनुपर्ने भन्दै विवादित भनिएको भूमिमा सुस्थावासीले विक्रमसम्म 2060 जोतभोग गर्दै आएको पनि उहाँले बताउनु भएको छ। सुस्थामा विक्रमसम्म 2022 बसोबास सुरु भएको थियो। विक्रमसम्म 2034 नारायणी नदीमा आएको बाढीका कारण तत्कालीन सुस्था पञ्चायत हालको विवादित भनिएको 19,480 हेक्टर क्षेत्रफल जमिनमा रहेका 9 गाउँलाई पक्ली हवा त्रिवेणी लगायतका स्थानमा स्थानान्तरण गरिएको थियो। पछिल्लो समय शब व्यवस्थापनको कुरालाई जोरदार रूपमा उठाइएको छ। कोरोना संक्रमितको मृत्यु भएसँगै उनीहरूको शब व्यवस्थापनमा ध्यान पुर्याउन आग्रह गरिएको हो। सरकारले COVID-19 संक्रमणदेखि मृत्यु हुँदासम्म निको नभएका व्यक्तिलाई मात्र COVID-19 कारण मृत्यु भएको मान्ने भएको छ। सरकारले तयार पारेको नयाँ परिभाषाअनुसार कोरोना पोजिटिभ देखिए पनि कोरोना बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा COVID-19 मृत्यु भएको मानिने छैन। यसअघि मृत्यु हुँदाको बखत कोरोना संक्रमण देखिएको व्यक्तिलाई COVID-19 कारण मृत्यु भएको मान्ने गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले WHO मापदण्डका कारणले नेपालमा अन्य कारणले मृत्यु भएका बिरामीलाई पनि COVID-19 कारण मृत्यु भएको मान्नु परेको आशयको अभिव्यक्ति दिनुभएको थियो। यसैबीच COVID-19 कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि 2076 संशोधन गरी सरकारले COVID-19 बाहेकका अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा COVID-19 कारणले मृत्यु भएको नमान्ने विषय बनाइएको छ। विजय खबरमा अब पालो भएको छ एकैछिन व्यापारिक विश्रामको।
तपाईको घर छरछिमेक आफन्त कसैलाई लागु पदार्थ तथा अल्कोहलको लत बसेको छ?
आउनुहोस्, त्यो लतबाट छुटाउन मद्दत हामी गर्छौ। लागु पदार्थ तथा अल्कोहलको लत रोग हो, अपराध होइन।
सहयोग गरौ, नयाँ संसार पाऊ।
सम्पर्क नयाँ संसार पुनर्स्थापना केन्द्र, लागु पदार्थ तथा दुर्व्यसनी उपचार केन्द्र, गैडाकोट 5 नवलपुर, डाइरेक्टर सुदर्शन प्रसाद खरेल, मोबाइल 98264-95453, फोन 07-50-1919।
के तपाईँलाई थाहा छ, कोरोना भाइरस रोगका लक्षणहरू नदेखिएका मानिसहरूमा पनि यसको संक्रमण भएको हुन सक्छ?
थाहा छ, त्यसैले त संक्रमण नफैलियोस् भन्नका लागि हामीले सुरक्षाका उपायहरू अपनाउनु पर्दछ। संक्रमण सर्ने मुख्य माध्यम भनेको दुईजना बीचको सम्पर्क भएकोले हामीले एक व्यक्ति र अर्को व्यक्ति बीच कम्तीमा 3 फिट टाढा बस्ने अर्थात् सामाजिक दूरी कायम गर्नुपर्छ।
त्यसका लागि त भिडभाडमा नजाने, अत्यावश्यक अवस्थामा बाहेक घर वासस्थानबाट बाहिर ननिस्कने र अरूलाई पनि जान नदिने गर्नुपर्छ। अनि अरूसँग भेटघाट गर्ने परे कम्तीमा 1 मिटर भन्नाले कम्तीमा 3 फिट टाढा बस्नुपर्छ। आम्ने सामने भएर नबसी सिधा एकैतिर फर्केर वा अङ्ग्रेजीको एल अक्षर आकारमा बस्नुपर्छ, ताकि अरूले खोक्दा वा हाच्छिउ गर्दा अरूको नाक वा मुखमा छिटा पुग्न नसकोस्।
एकदमै सही भन्नुभयो तपाईँले। यो सँगै व्यक्तिगत सरसफाईका नियम पनि पालना गर्नुपर्छ। जस्तै केही कुरा छोएपछि वा बाहिर गएर आएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ। हात धुन जुनसुकै साबुन प्रयोग गर्न सकिन्छ। साबुन पानीले हात धुन मिल्ने अवस्था छैन भने अल्कोहलयुक्त सेनिटाइजर हातमा दलेर पनि हातलाई भाइरस मुक्त बनाउन सकिन्छ।
हो, अनि हातले बारम्बार नाक कान वा मुख छुने त गर्दै गर्नुहुन्न। जहाँ पायो त्यही पिचिक पिचिक थुक्न हुन्न। आफू र आफ्नो परिवारलाई बचाउन पनि घरभित्रै बस्नुपर्छ। व्यक्तिगत दूरी र सरसफाइमा ध्यान दिनै पर्छ।
हो, यति कुरामा सावधानी अपनाउन सकियो भने कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ।
कोरोना भाइरस रोग र यसको संक्रमण बारे अरू जानकारी चाहिएमा पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर 1133 वा 1115 फोन गर्न सकिन्छ। कोरोना भाइरसको संक्रमणबाट आफू पनि जोगियौ र अरूलाई पनि संक्रमण सार्नबाट जोगाऊ न आत्यौ। आवश्यक सचेतता र सतर्कता अपनाऊ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। चौतर्फी विरोधपछि सरकारले कर तिर्नुपर्ने समय थपेको छ। आज आन्तरिक राजस्व विभागले सूचना निकाली कर तिर्नुपर्ने समय सीमा थपेको हो। यसअघि विभागले जेठ 25 गतेभित्र चैतसम्म सबै कर बुझाउन सूचना जारी गरेको थियो। लकडाउनको बेला कर बुझाउन ताकेता गरेको भन्दै सर्वत्र आलोचना भएको थियो। विभागले आज जारी गरेको सूचनामा मूल्य अवृद्धि कर र अन्तशुल्क असार 7 गतिसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्त असार 15 बुझाइसक्नुपर्ने उल्लेख गरेको हो। अघि छोटा खबरको पालो। पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट एक मन्त्रीको मृत्यु भएको छ। पाकिस्तानको सिन्ध प्रान्तको मानव संशोधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो। कोरोना भाइरस नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी लगायतलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल घोषणाको प्रस्ताव मन्त्री परिषदमा लैजाने निर्णय गरेको छ। राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन सम्बन्धी विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता गरेको छ। लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि प्रदेश 2 4 प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ। र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संक्रमण फैलिँदै जाने दर बढेकाले सरकारले अहिलेसम्म अवलम्बन गर्दै आएको नीतिमा परिवर्तन गरी अति संवेदनशील बिरामीलाई मात्र अस्पतालमा उपचार गरिने बताउनु भएको छ। त्यस्तै कोरोना संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या अहिलेसम्म 64,84,005 पुगेको छ भने 30,89,552 निको भएर घर फर्किएका छन्। तर 383,105 मृत्यु भएको worldometers.info जनाएको छ। अहिले भारतमा संक्रमितको संख्या 2,08,800 पुगेको छ भने 1,609 नयाँ संक्रमित थपिएका छन्। पछिल्लो 24 5 मृत्यु भएको छ भने मृत्यु हुनेको कुल संख्या 5,834 पुगेको छ। खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। आजदेखि गैंडाकोटमा दादुरा रुबेला खोप अभियान सुरु। 18 4520 बालबालिकामा खोप लगाइने। रिपोर्ट नेगेटिभ आएपछि नगरको क्वारेन्टाइनमा रहेका 18 घर पठाइयो। आज 201 कोरोना संक्रमित थपिए। कुल संख्या 2,300 पुग्यो। कोरोनाका कारण मृत्यु हुनेको संख्या 9। पश्चिम नवलपरासीमा एकैपटक 8 कोरोना पुष्टि। सरकारी फलफुलबाट कोरोना नसर्ने डाक्टरको भनाई। चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न चेतावनीका युवा चिकित्सकहरूको माग। भरतपुर अस्पतालको सिटी स्क्यान मेसिन आजदेखि सञ्चालनमा। र लकडाउन खुलेको 3 मात्रै कर तिर्न सकिने। चितवन चेम्बर्सको भनाई। कर तिर्ने म्याद फेरि थपियो। नयाँ नक्सामा सुस्ता समेट्न स्थानीयको माग। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाभाड बिदा हुन्छौँ। नमस्कार।